Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट श्रम स्वीकृति लगायतका सेवा सुरु, काठमाडौँ जानुपर्ने बाध्यता हट्यो।
चितुवाको दुई थान छालासहित सुर्खेतको वीरेन्द्रनगरमा एकजना पक्राउ, दुई थान भरुवा बन्दुकसहित दाङमा एकजना प्रहरीको नियन्त्रणमा।
सुदूरपश्चिम प्रदेशका 34% महिलाले घरमै बच्चा जन्माउने गरेको सरकारी तथ्याङ्क।
र युएई विरुद्ध एक दिवसीय टी20 सिरिज खेल्ने 16 सदस्यीय नेपाली टोलीको घोषणा, 4 जना युवा खेलाडी राष्ट्रिय टोलीमा परे। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। हिन्दू धर्मावलम्बीहरूले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री स्वस्तानी व्रत आजदेखि सुरु हुँदैछ। माघदेखि फागुनसम्म एक महिना लामो समयसम्म व्रतालु तथा भक्तजनले श्रद्धापूर्वक श्री स्वस्तानीको कथा सुन्ने सुनाउने गर्दछन्। व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि प्रत्येक दिन नुहाई मध्याह श्री स्वस्तानीको पूजा गरी एक छाक खाने र बेलुका घर घरमा श्री स्वस्तानीको कथा सुन्ने सुनाउने चलन रहेको छ। यो कथा महादेव र पार्वतीका साथै तपस्याबाट प्राप्त भएको गुणको व्याख्यामा केन्द्रित रहेको छ। सतयुगमा हिमालय पर्वतका पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको धर्मशास्त्रमा उल्लेख रहेको छ। यसै अवसरमा महिना भरि साखु स्थित साली नदीमा ठूलो मेला लाग्ने गर्दछ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट श्रम स्वीकृति लगायतका सेवा सुरु भएको छ। श्रम तथा रोजगार कार्यालयमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले साउदी अरब जान लाग्नुभएका ललित कुमार घर्तीलाई पुनः श्रम स्वीकृति दिएर सेवाको उद्घाटन गर्नुभएको हो। श्रम कार्यालयबाट सुरुवाती चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ। सरकारवाला बीच वैदेशिक रोजगारको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनाई गरी सेवा प्रवाहीलाई सहजीकरण गर्ने लगायतका काम पनि यही कार्यालयबाट हुने जनाइएको छ। प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिका लागि काठमाडौँ धाउनु पर्ने बाध्यता हटेको छ। संघीयताको मर्म अनुरूप काठमाडौँमा केन्द्रीकृत रहेको सेवालाई प्रदेशबाटै दिने व्यवस्था गरिएको हो।
चितुवाको दुई थान छालासहित सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर एरीचोकबाट कालीकोट राजकोट नगरपालिकाका टङ्क प्रसाद उपाध्यायलाई चितुवाको छालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रदेश नम्बर 5 खटीको प्रहरी अपराध अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले चितुवाको छाला बोकेर जुम्ला रोडमा हिँडिरहेको अवस्थामा उपाध्यायलाई पक्राउ गरेको हो। पक्राउ परेका उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी प्रदीप छेत्रीले जानकारी दिनुभयो। उपाध्यायको साथबाट दुई थान ध्वासे चितुवाको छाला बरामद गरेको प्रहरीको भनाइ छ। विशेष सूचनाको आधारमा 5 प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक वेदराज रेग्मी सहितको टोलीले ग्राहक बनेर उनलाई पक्राउ गरेको हो।
प्रहरीले दाङमा एकजना भरुवा बन्दुक सहित पक्राउ गरेको छ। शान्तिनगर गाउँपालिका 4 जुम्ले कुलाका 29 हरिबहादुर राजकोटीलाई 2 भरुवा बन्दुकसहित पक्राउ गरेको बताएको छ। प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले घरमै लुकाएर राखेको बन्दुक फेला परेपछि राजकोटीलाई नियन्त्रणमा लिएको हो।
स्थानीयदेखि प्रदेश र केन्द्र सरकारले समेत पटक पटक भ्रष्टाचार नियन्त्रण गर्ने बताए पनि यसमा खासै सुधार हुन सकेको छैन। सेवाग्राहीको बढी चाप हुने कार्यालयमा आर्थिक चलखेल हुने र अनावश्यक रूपमा काममा ढिलाइ गर्ने परिपाटी हट्न सकेको छैन। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही नागरिकलाई सेवाग्राहीलाई अनावश्यक रूपमा झुलाउने र भ्रष्टाचार गर्नेलाई के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
सबभन्दा उनीहरूको जीवन निर्वाह हुने तरिकाले सबभन्दा सरकारले सेवा सुविधा दिनुपर्छ। निजामती कर्मचारीका छोरा छोरीहरू छन् जो तिनीहरूलाई सरकारले नै व्यवस्था गरिदिनुपर्छ। भ्रष्टाचार गरेको थाहा पाएमा तुरन्त र तत्काल चाहिँ शून्य सहनशीलताका आधारमा के गर्नुपर्छ त भन्दा तत्काल पक्राउ गर्नुपर्छ र अख्तियारको अख्तियार पनि आफ्नो कार्यहरूलाई चाहिँ अगाडि बढाउनु पर्छ र राजनैतिक जुन ब्याकग्राउन्ड छ त्यो पृष्ठभूमिलाई हटाएर चाहिँ शून्य सहनशीलता भ्रष्टाचारलाई शून्य सहनशीलताको अवधारणा व्यक्त गर्नुपर्छ र भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई समाजमा लगेर पहिला उनीहरूलाई निरुत्साहित गर्नुपर्छ भन्ने मलाई लाग्छ।
यिनीहरूलाई कानुनी कारवाही गर्ने होइन, यिनीहरूलाई अब कानुनी कारवाही सजाय दिने अनि यस्तै खालका गर्नुपर्छ विभिन्न, त्यसलाई सजाय नै दिनु पर्यो नि।
अरू भन्दा नि अब तिनीहरूलाई कडा भन्दा कडा कारवाही गर्ने अनि अब भ्रष्टाचारमा आउनै नदिने कारवाही गर्ने भ्रष्टाचारीहरूलाई, त्यो भ्रष्टाचार गर्ने मान्छेलाई अनि त्यो भ्रष्टाचारमा फेरि पटक पटक नआउने गरी अनि कडा भन्दा कडा कारवाही गर्नुपर्छ भन्नु।
कर्मचारीलाई भ्रष्टाचार गरिरहेको छ नि, यो जनताहरू पनि सक्षम हुनु पर्यो, जनताहरूले पनि के गर्नु पर्यो भनेपछि उनीहरूलाई भ्रष्टाचार गर्नुको लागि कसरी हुन्छ कारवाही गरेर खोज अनुसन्धान गर्नुपर्छ र त्यो रूपमा लाग्नु पर्यो व्यक्ति कानुन प्रक्रियाबाट। कसरी भन्दाखेरि अब उनीहरूलाई बाटो चाहिँ हेर्नु पर्यो कि हामीले जनताबाट नै एउटा भ्रष्टाचार कसरी गरिरहेको छ त्यो निगरानी गर्नु पर्यो र उनीहरूलाई कडा भन्दा कडा कारवाही गर्नु पर्यो।
यो भ्रष्टाचारीको समस्याहरू दिनदिन बढ्दै गइरहेको छ, त्यसको लागि चाहिँ नेपाल सरकारले नै भ्रष्टाचारीहरूलाई यो अख्तियारको उबदेखि नै हटाउनको लागि उनीहरूलाई पदच्युत नै गर्नुपर्छ जस्तो लाग्छ। कानुनहरू पनि अलिक कडा खालको बन्नु पर्यो। नेपाल सरकारले कानुन त कडा खालको बनाएको छ तर पनि कार्यान्वयनमा चाहिँ ल्याएको छैन, त्यसलाई चाहिँ उसले बढी जोड दिनुपर्छ जस्तो लाग्छ।
तिनी कर्मचारीहरूलाई कडा भन्दा कडा कारवाही गर्ने र तिनीहरूलाई यदि के नेपाल सरकारले पनि त्यस बारेमा नि कडा कानुन लगाउनु पर्यो अनि त्यो कानुनको पालना गर्नु पर्यो। यदि त्यति गर्दा पनि भएन भने तिनीहरूलाई जागिरबाट निष्कासन गरिदिने हुन्छ।
कर्मचारीलाई जागिर बर्खास्त गर्नै पर्छ, राख्नु हुँदैन, फाल दिनुपर्छ, फेरि पनि भ्रष्टाचार हुन्छ यस्तो, यिनलाई सहायता गराएर दिने हो भने यही भन्न चाहन्छु। भ्रष्टाचार गरेको थाहा भएन भने खबर गर्नु पर्यो, तिनलाई जसरी पनि तिनलाई निर्मूल पार्नु पर्यो, यो आइन्दा यस्तो कहिले पनि नहोस् भन्न चाहन्छु।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्र नगरबाट श्रम स्वीकृत लगायतका सेवा सुरु, काठमाडौँ जानुपर्ने बाध्यता हट्यो, चितुवाको थाला छालासहित सुर्खेतको वीरेन्द्र नगरमा एकजना पक्राउ, दुई थान भरुवा बन्दुकसहित दाङमा एकजना प्रहरीको नियन्त्रणमा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। जनचेतना र प्रचार प्रसारको अभावमा सुदूरपश्चिम प्रदेशका 34% महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ। स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महिना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डेले बताउनुभयो। प्रदेशका 9 जिल्लाका स्वास्थ्य कार्यालयले तथ्याङ्क अनुसार यस्तो अवस्था देखिएको उहाँको भनाइ छ। गर्भवतीलाई सेवा दिने उद्देश्यले बर्थिङ सेन्टर खुल्दै गए पनि 34% महिला घरमै बच्चा जन्माउने गरेका छन्। सुदूरपश्चिम प्रदेशका 733 वडा मध्ये 658 बर्थिङ सेन्टर स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउन नसकेको उहाँको भनाइ छ। प्रदेशका सबै जिल्लामा गर्भवतीलाई स्वास्थ्य संस्थामा आउन प्रोत्साहन गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला रोगको निशुल्क उपचार सेवा विभिन्न 16 जिल्लामा विस्तार गर्ने भएको छ। डडेलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाई, मोतरी, रौतर र कञ्चनपुरमा मृगौलाको निशुल्क उपचार सेवा सुरु हुन लागेको हो। हाल मन्त्रालयले मृगौला रोगका बिरामीलाई उपचार सेवा गरे बापत 5,000, प्रत्यारोपणका लागि 4,00,000, प्रत्यारोपण पश्चात औषधि सेवनका लागि 1,00,000 प्रदान गर्ने गरेको छ। सातैवटा प्रदेशमा गरी हाल 4,005 बिरामीले मृगौलाका उपचार सेवा लिइरहेको मन्त्रालयले बताएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री डाक्टर सुरेन्द्र यादवले मृगौला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताउनुभयो। बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातोतै प्रदेशमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारको ध्यान आकर्षित गराउनुभयो।
आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आउनुभएका बर्दिया बाँसकटी नगरपालिकाका प्रिज्मा थारूलाई सहयोग गरेर ज्यान बचाइदिन परिवारका सदस्यले अपील गरेका छन्। एसएलएफ नामक दीर्घ रोगको कारण दुवै मेरगोलामा समस्या देखिएपछि थारू 4 वर्षदेखि काठमाडौँको शेषर अस्पतालमा उपचार अर्थ रहनु भएको छ। विगत 4 वर्षदेखि उपचार गराउँदा भएको पैसा सबै सकिएको हुँदा उपचारमा समस्या भएको उहाँका दिदी अर्सु चौधरीले बताउनु भयो। उहाँले सम्पत्तिका नाममा भएको घर जग्गा समेत बहिनीको उपचारमा सकिएको भन्दै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको छ। बहिनीको उपचारमा अहिलेसम्म 60 लाख भन्दा धेरै खर्च भइसकेको भन्दै अझ धेरै खर्च लाग्ने भएकाले सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको हो। यसअघि पनि कोहलपुरका विभिन्न अस्पतालमा उपचार गराएको भए पनि सम्भव नभएपछि डाक्टरले काठमाडौँ जान सुझाव दिएका थिए। बहिनीको उपचारमा भएको पैसा पनि उपचारकै क्रममा सकिएको भन्दै बहिनीलाई बचाउन आफूसँग कुनै उपाय नभएको उहाँको भनाइ छ। उहाँको उपचारमा दैनिक 3,000-4,000 खर्च लाग्ने गरेको छ। अहिले आफूलाई काठमाडौँ बसेर खान बस्नको समेत समस्या हुने अवस्था आएको उहाँको भनाइ छ। सहयोगका लागि विभिन्न निकायसम्म पुग्दा समेत आफूहरूको समस्याप्रति कसैले चासो नदेखाएको उहाँको भनाइ छ। सहयोगका लागि एभरेस्ट बैङ्कको खाता नम्बर 048-0050-12779 सहयोग गरिदिन चौधरीले सबैमा अनुरोध गर्नुभएको छ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने अभियानका लागि अगुवाई गर्न बाँकेका व्यवसायहरूले सुर्खेतका व्यवसायहरूलाई आग्रह गरेका छन्। अध्ययन अवलोकनका लागि भारत जान लागेको सुर्खेत उद्योग वाणिज्य संघको टोलीलाई नेपालगञ्जमा स्वागत गर्दै बाँकेका व्यवसायहरूले यस्तो आग्रह गरेका हुन्। बाँके उद्योग वाणिज्य संघले नेपालगञ्जमा आयोजना गरेको अन्तर्क्रिया नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नुनदेखि चामल रोटी बेटीको सम्बन्ध रहेको बाँके र बर्दियालाई कर्णालीमा गाभ्नु पर्ने बताउनुभयो। संघीयताका कारण ठूलो क्षति बाँके र बर्दियामा भएको भन्दै अब कर्णालीमा गाभ्नका लागि सुर्खेत उद्योग वाणिज्य संघले यसको अगुवाई गर्ने बेला आएको उल्लेख गर्नुभएको छ। बाँके उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले अहिले कर्णालीमा गाभ्ने विषयमा सतहमा आएकाले यसको अगुवाई सुर्खेतले गर्न आग्रह समेत गर्नुभएको छ। व्यापारीदेखि धार्मिक सम्बन्ध नै कर्णालीसँग वर्षौंदेखि जोडिएको भन्दै उहाँले कर्णालीमा समावित हुन यस क्षेत्रमा तयार रहेको उल्लेख समेत गर्नुभएको छ। कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले आफूहरूले बाँके र बर्दियाको मर्म बुझेको भन्दै यसको अगुवाई सुर्खेत लगायत यस क्षेत्रका सबैले गर्नुपर्ने भन्दै यसको सहयोगका लागि आफूहरू तयार रहेको उल्लेख समेत गर्नु भएको छ।
दाङको बंगालचोली गाउँपालिका साथ श्रीखर्क भन्ने गाउँका दुई परिवारको घर गोठमा आग लागि हुँदा 15 लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय देवराजपुन र उहाँका छोरा गोपालपुनको घर गोठबाट आग लागि हुँदा दुवैजनाको घर गोठ पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरीकारले दाङले जनाएको छ। जिल्ला प्रहरीकारले दाङका प्रहरी प्रवक्ता रामप्रसाद घरतीले आगलागीबाट देवराजपुनको घर लत्ता कपडा अन्नपात आधा तोला सुन समेत गरी 6,80,000 रुपियाँ जलेर नष्ट भएको बताउनु भएको छ। यसैगरी गोपालपुनको घरगोठबाट आगलागी हुँदा नगद 25,000 सहित अन्नपात लत्ता कपडा सुन 1 तोला सोलार समेत 7,93,000 बराबरको धनमाल जलेर नष्ट भएको छ। भेरी खबरमा खेल खबरसँगै अन्य खबर बाँकी नै छन्। अहिले भने अर्को छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक छिरेफिरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बझाङको जयपृथ्वी नगरपालिका 10 चैनपुर स्थित नयाँ बजारमा रहेको एक पसलमा आगलागी भएको छ। नयाँ बजारमा रहेको मल्ल स्टोरमा आगलागी भएको जिल्ला प्रहरीकारले बझाङले जनाएको छ। स्थानीय जगत मल्लले सञ्चालन गरेको पसलमा आगलागीबाट 15 लाख बराबरको क्षति भएको भए पनि यसबारे घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका खाद्यान्न बिस्कुट चाउचाउ तेल लगायतका सामान जलेर नष्ट भएका छन्।
सल्यानको कपुरकोट गाउँपालिकाले आफ्नै कृषि मोबाइल एप सुरु गरेको छ। कपुरकोट नामक मोबाइल एप्लिकेसन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम कृषि र प्रविधि सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने भएका छन्। एकपटक डाउनलोड गरेपछि अफलाइन सेवा मार्फत घरमै बसी विविध जानकारी लिन सकिने प्रमुख प्रशासकीय अधिकृत सुभाष रिजालले बताउनुभयो। एप्समा कृषि प्रविधि, विज्ञको सुझाव तथा च्याट, कृषि सूचना समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज ग्यालरी, आवश्यक फोन तथा विज्ञ विवरण समेत उपलब्ध रहेको छ।
बेहरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। स्पेनको भूमध्य सागरमा आप्रवासीहरू चढेको दुईवटा ढुङ्गा डुब्दा कम्तीमा 170 जनाको ज्यान गएको छ। लिबियाको तटीय क्षेत्रमा आप्रवासी चढेको एउटा ढुङ्गा दुर्घटनामा परि 117 जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन्। यस्तै अल्बेरियन समुद्री क्षेत्रको अर्को ढुङ्गा दुर्घटना हुँदा 53 जनाको ज्यान गएको छ। 2018 पनि भूमध्य सागर पार गर्ने प्रयास गर्दा 2200 भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। संयुक्त अरब इमिरेट्स युएई विरुद्ध एक दिवसीय T20 सिरिज खेल्ने 16 सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। राष्ट्रिय क्रिकेट टिममा 4 युवा क्रिकेटर पवन सराफ, सन्दीप जोहरा, भीम सार्की र अविनाश बोहराले एकैपटक प्रवेश पाउनु भएको हो। फारस खड्गा कप्तान र ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा बसन्त रिग्मी, दिपेन्द्र सिंह एरी, करण केसी, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल, सन्दीप लामिसाने र सोमपाल कामी परेका छन्। प्रदीप एरी र विनोद भण्डारी राष्ट्रिय टोलीमा कायमै रहँदा भरपर्दा ब्याट्सम्यान शरद भेषपाकर भने अस्वस्थताका कारण नाम फिर्ता लिनुभएको छ। यस्तै ललित भण्डारी, सुसन भारी र विक्रम सोप भने वैकल्पिक खेलाडीमा पर्नु भएको छ। नेपाली टोली भोलि युएई जाँदैछ। नेपालले युएईसँग आउँदो 11 गतिदेखि 3 एक दिवसीय अन्तर्राष्ट्रिय र 3 T20 खेल्दैछ।
थाइल्यान्डमा सम्पन्न एसएससी महिला T20 क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला टोली स्वदेश फर्किएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महिला टिमका प्रशिक्षक विनोद दासले नतिजा सन्तोषजनक नै भएको बताउनु भएको छ। उपाधि जित्ने लक्ष्य राखे पनि घरेलु टोली थाइल्यान्ड नेपालभन्दा हरेक पक्षमा बलियो भएकाले लक्ष्य पूरा नभएको उहाँको भनाइ छ। उहाँले यो प्रतियोगिता एक महिनापछि थाइल्यान्डमा नै हुने महिला विश्वकप छनौट खेल तयारीको राम्रो मौका भएको समेत बताउनु भएको छ। यस्तै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान रुबिना छेत्री बेलबासेले प्रतियोगिताबाट धेरै सिक्ने मौका पाएको बताउनु भएको छ। समाचरणमा अपराजित रहेको नेपालले फाइनलमा थाइल्यान्डसँग पराजित भएको अन्तर्राष्ट्रिय उपाधि भित्राउने मौका भने गुमाएको हो।
खेलकै अर्को प्रसङ्गमा आर्मी सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई 4-2 हराउँदै आर्मी अन्तिम 4 पुगेको हो। अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक नव जनजागृति युवा क्लबको सामना गर्नेछ। खेलमा 2 लिएको अग्रता जोगाउन नसक्दा एपिएफ क्वार्टर फाइनलबाट बाहिरिएको हो। 33 मिनटमा राजन गुरुङको गोलबाट एपिएफले अग्रता लिए पनि 43 मिनटमा आर्मीको टङ्क बस्नेतले खेल बराबरीमा ल्याउनु भयो। दोस्रो हाफ सुरु भएको 2 मिनटमा आसिफ लामाको गोलबाट एपिएफले 2 पटक अग्रता लिएपछि 76 मिनटमा दीपक गुरुङले बराबरी गोल फर्काउनु भयो। आर्मीका लागि 86 मिनटमा सुदिल राईले तेस्रो गोल गर्दा इन्जुरी समयमा पहिलो मिनटमा टङ्क बस्नेतले व्यक्तिगत 2 र टोलीको लागि 4 गोल गर्दै 4-2 गोल दिलाउनु हुँदै प्रतियोगिता आफ्नो हातमा पार्नु भएको हो। प्रतियोगितामा आज खप्तर गोल्ड कपको विजेता नेपाल पुलिस र हिमालयन शेर्पा क्लब बीच प्रतिस्पर्धा हुनेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट श्रम स्वीकृति लगायतका सेवा सुरु। काठमाडौँ जानुपर्ने बाध्यता हट्यो।
चितुवाको छाला र 2 सहित सुर्खेतको वीरेन्द्रनगरमा 1 पक्राउ। 2 भरुवा बन्दुक सहित दाङमा 1 प्रहरीको नियन्त्रणमा।
सुदूरपश्चिम प्रदेशका 34% महिलाले घरमै बच्चा जन्माउने गरेको सरकारी तथ्याङ्क।
र युए विरुद्ध एक दिवसीय T20 सिरिज खेल्ने 16 सदस्यीय नेपाली टोलीको घोषणा। 4 युवा खेलाडी राष्ट्रिय टोलीमा परे। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।